एक दिन वो नासरत पहुंचा जहां वो परवान चढ़ा था। वहां भी वो मामूल के मुताबिक सबत के दिन मकामी इबादत खाने में जाकर कलामे मुकद्दस में से पढ़ने के लिए खड़ा हो गया। उसे यशाया नबी की किताब दी गई तो उसने तुमार खोलकर यह हवाला ढूंढ निकाला, रब का रूह मुझ पर है क्योंकि उसने मुझे तेल से मसा करके गरीबों को खुशखबरी सुनाने का इख्तियार दिया है। उसने मुझे ये ऐलान करने के लिए भेजा है कि कैदियों को रिहाई मिलेगी और अंधे देखेंगे। उसने मुझे भेजा है कि मैं कुचले हुओं को आज़ाद कराऊं और रब की तरफ से बहाली के साल का ऐलान करूं। ये कहकर ईसा ने तुमार को लपेटकर इबादत खाने के मुलाजिम को वापस कर दिया और बैठ गया। सारी जुमात की आंखें उस पर लगी थीं। फिर वो बोल उठा, आज अल्लाह का ये फरमान तुम्हारे सुनते ही पूरा हो गया है। इसके कुछ देर बाद ईसा मुख्तलिफ शहरों और देहातों में से गुजरकर सफ़र करने लगा। हर जगह उसने अल्लाह की बादशाही के बारे में खुशखबरी सुनाई। उसके 12 शागिर्द उसके साथ थे, नीज कुछ ख्वातीन भी जिन्हें उसने बदरूहों से रिहाई और बीमारियों से शिफा दी थी। इनमें से एक मरियम थी जो मैगदलीनी कहलाती थी, जिसमें से 7 बदरूहें निकाली गई थीं। फिर जुआना जो खोजा की बीवी थी, खोजा हेरोदीस बादशाह का एक अफसर था, सोसना और दीगर कई ख्वातीन भी थीं जो अपनी माले वसायल से उनकी खिदमत करती थीं। फिर ईसा दोबारा झील के किनारे तालीम देने लगा और इतनी बड़ी भीड़ उसके पास जमा हुई कि वो झील में खड़ी एक किश्ती में बैठ गया। बाकी लोग झील के किनारे पर खड़े थे। उसने उन्हें बहुत सी बातें तमसीलों में सिखाईं। उनमें से एक ये थी, सुनो, एक किसान बीज बोने के लिए निकला। जब बीज इधर उधर बिखर गया तो कुछ दाने रास्ते पर गिरे और परिंदों ने आकर उन्हें चुग लिया। कुछ पथरीली जमीन पर गिरे जहां मिट्टी की कमी थी और वो जल्द उग गए क्योंकि मिट्टी गहरी नहीं थी। लेकिन जब सूरज निकला तो पौधे झुलस गए और चूंकि वो जड़ ना पकड़ सके इसलिए सूख गए। कुछ दाने खुदरो कांटेदार पौधों के दरमियान में गिरे, वहां वो उगने तो लगे लेकिन खुदरो पौधों ने साथ साथ बढ़कर उन्हें फलने फूलने की जगह ना दी। चुनांचे वो भी खत्म हो गए और फल ना ला सके। लेकिन ऐसे दाने भी थे जो जरखेज जमीन में गिरे, वहां वो फूट निकले और बढ़ते बढ़ते 30 गुना, 60 गुना, बल्कि 100 गुना तक फल लाए। फिर उसने कहा, जो सुन सकता है वो सुन ले। जब वो अकेला था तो जो लोग उसके इर्द गिर्द जमा थे उन्होंने 12 शागिर्दों समेत उससे पूछा कि इस तमसील का क्या मतलब है। उसने जवाब दिया, तुमको तो अल्लाह की बादशाही का भेद समझने की लियाकत दी गई है, लेकिन मैं इस दायरे से बाहर के लोगों को हर बात समझाने के लिए तमसीलें इस्तेमाल करता हूँ ताकि पाक कलाम पूरा हो जाए कि वो अपनी आंखों से देखेंगे मगर कुछ नहीं जानेंगे, वो अपने कानों से सुनेंगे मगर कुछ नहीं समझेंगे। ऐसा ना हो कि वो मेरी तरफ रजू करें और उन्हें माफ़ कर दिया जाए। फिर ईसा ने उनसे कहा, क्या तुम ये तमसील नहीं समझते? तो फिर बाकी तमाम तमसीलें किस तरह समझ पाओगे? बीज बोने वाला अल्लाह का कलाम बो देता है, रास्ते पर गिरने वाले दाने वो लोग हैं जो कलाम को सुनते तो हैं लेकिन फिर अबलीस फौरन आकर वो कलाम छीन लेता है जो उनमें बोया गया है। पथरीली ज़मीन पर गिरने वाले दाने वो लोग हैं जो कलाम सुनते ही उसे खुशी से कबूल तो कर लेते हैं लेकिन वो जड़ नहीं पकड़ते और इसलिए ज़्यादा देर तक कायम नहीं रहते। जो ही वो कलाम पर ईमान लाने के बायस किसी मुसीबत या एज़ा रसानी से दोचार हो जाएं तो वो बरगश्ता हो जाते हैं। खुद रो कांटेदार पौधों के दरमियान गिरे हुए दाने वो लोग हैं जो कलाम सुनते तो हैं लेकिन फिर रोज़मर्रा की परेशानियां, दौलत का फरेब और दीगर चीज़ों का लालच कलाम को फैलने फूलने नहीं देते। نتیجے میں وہ پھل لانے تک نہیں پہنچتا۔ اس کے مقابلے میں زرخیز زمین میں گرے ہوئے دانے وہ لوگ ہیں جو کلام سن کر اسے قبول کرتے اور بڑھتے بڑھتے 30 گنا، 60 گنا، بلکہ 100 گنا تک پھل لاتے ہیں۔ پھر عیسیٰ نے کہا، ہم اللہ کی بادشاہی کا موازنہ کس چیز سے کریں، یا ہم کون سی تمثیل سے اسے بیان کریں؟ وہ رائی کے دانے کی مانند ہے جو زمین میں ڈالا گیا ہو۔ رائی بیجوں میں سب سے چھوٹا دانہ ہے، لیکن بڑھتے بڑھتے سبزیوں میں سب سے بڑا ہو جاتا ہے۔ اس کی شاخیں اتنی لمبی ہو جاتی ہیں کہ پرندے اس کے سائے میں اپنے گھونسلے بنا سکتے ہیں۔ عیسیٰ اس قسم کی بہت سی تمثیلوں کی مدد سے انہیں کلام یوں سناتا تھا کہ وہ اسے سمجھ سکتے تھے۔ ہاں، عوام کو وہ صرف تمثیلوں کے ذریعے سکھاتا تھا، لیکن جب وہ اپنے شاگردوں کے ساتھ اکیلا ہوتا تو وہ ہر بات کی تشریح کرتا تھا۔ اس دن جب شام ہوئی تو عیسیٰ نے اپنے شاگردوں سے کہا، آؤ ہم جھیل کے پار چلیں۔ چنانچہ وہ بھیڑ کو رخصت کر کے اسے لے کر چل پڑے۔ بعض اور کشتیاں بھی ساتھ گئیں۔ اچانک سخت آندھی آئی، لہریں کشتی سے ٹکرا ٹکرا کر اسے پانی سے بھرنے لگیں، لیکن عیسیٰ ابھی تک کشتی کے پچھلے حصے میں اپنا سر گدی پر رکھے سو رہا تھا۔ شاگردوں نے اسے جگا کر کہا، استاد، کیا آپ کو پرواہ نہیں کہ ہم تباہ ہو رہے ہیں؟ وہ جاگ اٹھا، آندھی کو ڈانٹا اور جھیل سے کہا، خاموش، چپ کر۔ اس پر آندھی تھم گئی اور لہریں بالکل ساکت ہو گئیں۔ پھر عیسیٰ نے شاگردوں سے پوچھا، تم کیوں گھبراتے ہو؟ کیا تم ابھی تک ایمان نہیں رکھتے؟ ان پر سخت خوف طاری ہو گیا اور وہ ایک دوسرے سے کہنے لگے، آخر یہ کون ہے؟ ہوا اور جھیل بھی اس کا حکم مانتی ہیں۔ عیسیٰ نے کشتی میں بیٹھے جھیل کو دوبارہ پار کیا۔ جب دوسرے کنارے پہنچا تو ایک ہجوم اس کے گرد جمع ہو گیا۔ وہ ابھی جھیل کے پاس ہی تھا کہ مقامی عبادت خانے کا ایک رہنما اس کے پاس آیا۔ اس کا نام یائر تھا۔ عیسیٰ کو دیکھ کر وہ اس کے پاؤں میں گر گیا اور بہت منت کرنے لگا، میری چھوٹی بیٹی مرنے والی ہے، براہ کرم آ کر اس پر ہاتھ رکھیں تاکہ وہ شفا پا کر زندہ رہے۔ چنانچہ عیسیٰ اس کے ساتھ چل پڑا۔ ایک بڑی بھیڑ اس کے پیچھے لگ گئی اور لوگ اسے گھیر کر ہر طرف سے دبانے لگے۔ ہجوم میں ایک عورت تھی جو 12 سال سے خون بہنے کے مرض سے رہائی نہ پا سکی تھی۔ بہت ڈاکٹروں سے اپنا علاج کروا کروا کر اسے کئی طرح کی مصیبتیں جھیلنی پڑتی تھیں، اور اتنے میں اس کے تمام پیسے بھی خرچ ہو گئے تھے۔ تو بھی کوئی فائدہ نہ ہوا تھا، بلکہ اس کی حالت مزید خراب ہو گئی تھی۔ عیسیٰ کے بارے میں سن کر وہ بھیڑ میں شامل ہو گئی تھی۔ اب پیچھے سے آ کر اس نے اس کے لباس کو چھوا، کیونکہ اس نے سوچا، اگر میں صرف اس کے لباس کو چھو لوں تو میں شفا پالوں گی۔ خون بہنا فوراً بند ہو گیا اور اس نے اپنے جسم میں محسوس کیا کہ مجھے اس اذیت ناک حالت سے رہائی مل گئی ہے۔ لیکن اسی لمحے عیسیٰ کو خود محسوس ہوا کہ مجھ میں سے توانائی نکلی ہے۔ اس نے مڑ کر پوچھا، کس نے میرے کپڑوں کو چھوا ہے؟ اس کے شاگردوں نے جواب دیا، آپ خود دیکھ رہے ہیں کہ ہجوم آپ کو گھیر کر دبا رہا ہے، آپ کس طرح پوچھ سکتے ہیں کہ کس نے مجھے چھوا؟ لیکن عیسیٰ اپنے چاروں طرف دیکھتا رہا کہ کس نے یہ کیا ہے۔ اس پر وہ عورت یہ جان کر کہ میرے ساتھ کیا ہوا ہے خوف کے مارے لرزتی ہوئی اس کے پاس آئی۔ وہ اس کے سامنے گر پڑی اور اسے پوری حقیقت کھول کر بیان کی۔ عیسیٰ نے اس سے کہا، بیٹی، تیرے ایمان نے تجھے بچا لیا ہے، سلامتی سے جا اور اپنی اذیت ناک حالت سے بچی رہ۔ عیسیٰ نے یہ بات ابھی ختم نہیں کی تھی کہ عبادت خانے کے رہنما یائر کے گھر کی طرف سے کچھ لوگ پہنچے اور کہا، آپ کی بیٹی فوت ہو چکی ہے، اب استاد کو مزید تکلیف دینے کی کیا ضرورت ہے؟ ان کی یہ بات نظر انداز کر کے عیسیٰ نے یائر سے کہا، مت گھبراؤ، فقط ایمان رکھو۔ پھر عیسیٰ نے ہجوم کو روک لیا اور صرف پطرس، یعقوب اور اس کے بھائی یوحنا کو اپنے ساتھ جانے کی اجازت دی۔ جب عبادت خانے کے رہنما کے گھر پہنچے تو وہاں بڑی افراتفری نظر آئی، لوگ خوب گریہ و زاری کر رہے تھے۔ اندر جا کر عیسیٰ نے ان سے کہا، یہ کیسا شور شرابہ ہے، کیوں رو رہے ہو؟ لڑکی مر نہیں گئی بلکہ سو رہی ہے۔ لوگ ہنس کر اس کا مذاق اڑانے لگے، لیکن اس نے سب کو باہر نکال دیا۔ پھر صرف لڑکی کے والدین اور اپنے تین شاگردوں کو ساتھ لے کر وہ اس کمرے میں داخل ہوا جس میں لڑکی پڑی تھی۔ اس نے اس کا ہاتھ پکڑ کر کہا، تلیتھا کوم، اس کا مطلب ہے چھوٹی لڑکی، میں تجھے حکم دیتا ہوں کہ جاگ اٹھ۔ لڑکی فوراً اٹھ کر چلنے پھرنے لگی، اس کی عمر 12 سال تھی۔ یہ دیکھ کر لوگ گھبرا کر حیران رہ گئے۔ عیسیٰ نے انہیں سنجیدگی سے سمجھایا کہ وہ کسی کو بھی اس کے بارے میں نہ بتائیں۔ پھر اس نے انہیں کہا کہ اسے کھانے کو کچھ دو۔